अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्ण सर एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बर्दियामा डेंगु जाँच्ने उपकरणको अभाव, सुर्खेतमा पनि डेंगु देखियो, 8 बिरामीको उपचार चल्दै।
नेपालगञ्जमा खुल्ला दिशामुक्त अभियान सुस्तायो, भेरी बबई ड्राइभर्सन आयोजनाको सुरुङ बचावट कार्य पूरा।
रोल्पाको थवाङलाई मगरात प्रदेशको राजधानी माग, असन्तुष्ट मधेसकेन्द्रीय दल स्थानीय इकाइ निर्माणमा सक्रिय।
र धम्बजी उच्चमावि नेपालगञ्जको जग्गा अतिक्रमणको चपेटामा।
सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। सिटीभिटीबाट सम्बन्ध प्राप्त यस बागेश्वरी हेल्थ कलेज नेपालगञ्जमा रोजगारीका प्रचुर सम्भावना बोकेको 3 वर्षे ल्याब टेक्निसियन र 3 वर्षे रेडियोग्राफी विषयका केही सिट रिक्त रहेकोले पुनः प्रवेश परीक्षामा सहभागी हुन जानकारी गराइन्छ। प्रवेश परीक्षामा सहभागी हुनका लागि फारम भर्ने अन्तिम मिति 2073 कार्तिक 25 गतेसम्म। प्रवेश परीक्षा 2073 कार्तिक 27 गते बिहान 7 बजे। न्यूनतम शैक्षिक योग्यता गणित, अङ्ग्रेजी र विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी जीपीए न्यूनतम 2 पाएको। सम्पर्क बागेश्वरी हेल्थ कलेज नेपालगञ्ज 16 बाँके। फोन नम्बर 081-527-701 र 98-580-30-305।
अब पश्चिम डायरी विस्तारमा, सुरुमा डेंगुको प्रसंग छ। जिल्लामा डेंगु रोग पहिचान गर्ने प्रविधि नहुँदा बिरामी काठमाडौँ, नेपालगञ्ज र भारत जान बाध्य भएका बर्दियाका स्वास्थ्य कर्मीले बताएका छन्। बर्दियामा डेंगुका बिरामी थपिँदै गए पनि उपचार प्रविधि नहुँदा समस्या भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका किटजन्य रोग नियन्त्रण कार्यक्रम प्रमुख मोहन शर्माका अनुसार बर्दियाबाट नेपालगञ्जमा उपचारका लागि 15 डेंगुका बिरामी गएको बताउनु भयो। भेरी अञ्चल अस्पताल र शिक्षण अस्पतालमा बनियाभार, सानोश्री, ताराताल, सूर्यपटुवा, बाँसगढी, भुरीगाउँ लगायतका डेंगुका बिरामी उपचारार्थ भर्ना भएको उहाँले जानकारी दिनुभयो। लामखुट्टेको लार्भा मार्ने कीटनाशक औषधि स्वास्थ्य विभागले नपठाएका कारण समस्या थपिएको स्वास्थ्य कर्मीले बताएका छन्। अधिकांश डेंगुका बिरामी नेपालगञ्ज लगायत भारतको लखनऊ समेत जाने गरेकाले वास्तविक संख्या थाहा हुन नसकेको रोग नियन्त्रण कार्यक्रमका प्रमुख शर्माले बताउनुभयो। सरकारी अस्पतालमा पर्याप्त उपचार व्यवस्था नहुँदा सर्वसाधारण निजी अस्पतालमा महँगोमा उपचार गराउन बाध्य छन्। दुई सातादेखि फैलिएको डेंगुका कारण झन्डै 4 दर्जन बिरामी भएको अनुमान छ। यसैबीच सुर्खेतमा पनि डेंगु संक्रमण देखिएको छ। एडिस जातको लामखुट्टेबाट सर्ने यो रोगका 8 बिरामीको उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। 6 वीरेन्द्रनगर र बाँकी उपत्यका बाहिर रहेको कार्यालयका किटजन्य रोग नियन्त्रण सुपरभाइजर उदय विशीले जानकारी दिनुभयो। नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पताल र कोलपुर मेडिकल कलेजमा उपचारपछि 6 घरमै छन् भने 1 वीरेन्द्रनगर तथा अर्का 1 भारत लखनऊमा उपचार भइरहेको छ। डेंगु सुर्खेतमा पनि देखियो अनि बर्दियामा डेंगु जाँच्ने उपकरण अभाव छ, कमल पन्थीले आजको कान्तिपुरमा लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकालाई खुला दिशामुक्त बनाउने अभियान बीचैमा अलपत्र भएको छ। असार मसान्तसम्म तीव्र गतिमा काम भए पनि त्यसपछि यो अभियानमा विराम लागेको छ। यति बेला नेपालगञ्जमा खुला दिशामुक्त अभियानका सबै काम ठप्प छन्। अभियान अन्तर्गत नेपालगञ्ज नगरका वडा नम्बर 1-6, 8-10 तथा 21-24 वडा नम्बर गरी 11 मात्र खुला दिशामुक्त घोषणा गरिसकिएको छ। 2072 साल कार्तिकमा नगर स्तरीय सरसफाई सम्मेलन गरेर थालिएको अभियान सोही वर्षको फागुनसम्ममा सम्पन्न गर्ने लक्ष्य थियो। नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयका कार्यकारी अधिकृत गिरिराज गेवालीले भने स्थगितको अवस्थामा रहेको खुला दिशामुक्त अभियानले चाँडै नै निरन्तरता पाउने बताउनु भएको छ। सहस्राब्दी विकास लक्ष्य अनुसार सन् 2017 डिसेम्बरभित्र यो काम सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले पनि अभियानले निरन्तरता पाउने उहाँको भनाइ छ। नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार नेपालगञ्ज नगरमा अहिले पनि करिब 10% भन्दा बढी घरमा शौचालय छैन। खुल्ला दिशामा गरिएको खुला दिशामुक्त गरिएका 11 वडामा भने 70% घरमा शौचालय भएको उपमहानगरपालिकाको कार्यालयको दाबी छ। अवध पोस्टमा यो खबर छापिएको छ।
भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको निर्माणाधीन सुरुङ मार्ग बचावटको काम सकिएको छ। भेरीको पानी बबई नदीमा फर्काउने सुरुङको बचावटका लागि आवश्यक संरचनाहरू बनिसकेको आयोजनाले जनाएको छ। नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन अर्थात् टिबिएम मार्फत निर्माण गर्न लागेको आयोजनामा सुरुङ भत्किने तथा पहिरो जाने खतरा हुने भएकाले त्यसको बचावटका लागि सर्टक्रिट अर्थात् सिमेन्ट मसिनो गिटी र बालुवा मिसाएर जमिनको बाहिरको सतह ढाक्ने काम र बेन्चिङ अर्थात् भिरालो जमिनलाई स्लोप गरिएको हो। सुरुङ मार्गको स्टेसनसम्म 8 स्लोपहरू निर्माण भइसकेको आयोजना सिनियर डिबी जनरल इन्जिनियर मिनिराज ढकालले बताउनु भएको छ। सुरुङ निर्माण सक्ने बित्तिकै ड्याम र विद्युत गृह पनि तयार भइसक्नेछ। स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजनाको कुल लागत 16.5 अर्ब लाग्ने अनुमान रहेको छ। आजको कान्तिपुरमा प्रकाश अधिकारीले लेख्नु भएको छ।
10 वर्षे सशस्त्र विद्रोहको उद्गम स्थल थवाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग युद्धकालीन अवस्थादेखि पहिले संविधान सभासम्म दिएका आश्वासनको जवाफ मागेको छ। पहिलो संविधान सभा चुनावी एजेन्डामा थवाङलाई मगरा स्वायत्त प्रदेशको राजधानी बनाउने नारा अघि सारिएको थियो। थवाङकै उपभोगमा रहेको जलजलामा केबुल कार लगिने उल्लेख गरिएको थियो। अहिले थवाङमा गाउँपालिकाको केन्द्रसम्म नहुने भएपछि थवाङवासी आन्दोलित भएका छन्। उनीहरूले सदरमुकाम लिवाङमा सयौंको संख्यामा आएर विरोध प्रदर्शन गरेका छन्। माग पूरा नभए थवाङ र जलजलालाई रोल्पाबाटै अलग्याउने चेतावनी समेत दिएका छन्। मगरात प्रदेशको उनीहरूको माग छ। आजको नागरिक दैनिकमा खबर छ।
संविधानको विरोध गर्दै आएका असन्तुष्ट दल तथा समूहहरू संविधान कार्यान्वयन प्रक्रियामा भने सामेल देखेका छन्। संविधान जारी भएदेखि नै निरन्तर आन्दोलनमा रहेका सङ्घीय गठबन्धनमा रहेका दल तथा अन्य असन्तुष्ट समूहले स्थानीय इकाइ निर्माणमा भने सक्रियता देखाएका छन्। दाङमा यस्तो दृश्य देखियो। देवेन्द्र बस्नेतले आजको नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। उनीहरूले आफ्नो तर्फबाट स्थानीय निकायको खाका नै प्रस्तुत गरेका छन्। उनीहरूले संविधानप्रति आफूहरूको असन्तुष्टि रहे पनि स्थानीय निकाय स्थानीय जनताको अधिकार र पहिचानसँग जोडिने भएकाले आफूहरू यो प्रक्रियामा सहभागी भएको बताएका छन्। उनीहरू भन्छन्, हाम्रो चिन्ताको विषय स्थानीयको अधिकार र पहिचान हो। दाङमा हुने संविधान विरोधी आन्दोलनको नेतृत्वमा रहेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादवले स्थानीय इकाइ निर्माणको प्रक्रियालाई संविधान कार्यान्वयनको प्रक्रिया नभई स्थानीय पहिचानको विषयका रूपमा बुझ्नु भएको छ। यस अघिका आन्दोलनमा सक्रिय रहेर संविधानको विरोध गर्दै आएका उहाँ यसपटक भने स्थानीय निकायको इकाइ निर्माणका लागि जिल्लामा भएका हरेक छलफलमा सहभागी हुनुभएको छ। उहाँले जिल्लाको इकाइको आफ्नो छुट्टै खाका समेत छलफलमा प्रस्तुत गर्नुभयो। यो जनताको अधिकार हो र पहिचानको विषय हो। उहाँले भन्नुभयो, यहाँको जनताको अधिकारका लागि हामी मौन बस्नु ठिक थिएन। यादवले दाङबाट प्रस्तुत भएको 10 इकाइको खाकालाई सही भएको समेत बताउनु भएको छ। मेरो पहिलेदेखि नै व्यक्तिगत सोच र योजना पनि जिल्लामा 10 इकाइ रहनुपर्छ भन्ने नै थियो। उहाँले भन्नुभयो, यसले समग्र दाङवासीको हित गर्नेछ।
धम्बोजी उच्च माध्यमिक विद्यालयको लालपूर्जा भएको जग्गामा स्थानीयले प्रतीक्षालय बनाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। हाल शान्ति विद्यालय निकेतन सञ्चालनमा रहेको विद्यालयको पुरानो भवनको कम्पाउन्ड बाहिर रहेको विद्यालयको नाममा दर्ता श्रेष्ठा रहेको जग्गामा धम्बोजी स्पोर्ट्स क्लब नामक संस्थाले जग हाल्ने काम गरेको हुँदा निर्माण रोक्न विद्यालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ। सो जग्गामा क्लबले प्रतीक्षालय बनाउने भन्दै प्रखाल उठाउन थालेको छ। सो स्थानमा विद्यालयले सटर बनाउनका लागि स्थानीय शान्ति समिति मार्फत 20 लाख समेत 1 वर्ष अघि नै पाएको हो। तर क्लबको प्रतीक्षालय बनाउने भनेर सटर बनाउन नदिएको विद्यालयका प्रधानाध्यापक किरण आचार्यले जानकारी दिनुभयो। गत कार्तिक 11 गते नै विद्यालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि सुनवाई नभएको उहाँले बताउनु भएको छ। आजको रितम्बरा दैनिकमा खबर छ।
पश्चिम डायरीमा बर्दियामा स्थानीय तह विवादित
जिम्मेवार राजनीतिक दलका हिसाबले हाम्रो आफ्नो आफ्नो खालको दृष्टिकोण रह्यो। त्यसमा हामीहरू एक हुन सकेनौँ। त्यसकारण प्राविधिक समितिलाई जिम्मा लगाउनु नै हामीलाई श्रेयकर लाग्यो। हामीले त्यो जिम्मा लगायौँ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363390।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
थाहा पाउनुभयो
के कुरा?
सिद्धार्थ बैंकले 7% ब्याज प्रदान गर्ने सिद्धार्थ प्रिमियम मुद्दती खाता ल्याएछ नि।
हो र, सिद्धार्थ बैंकले नै 7% ब्याज दिने भएपछि अरु के नै चाहियो र?
म त आजै गएर 2 वर्ष मुद्दती खाता खोल्छु। अनि तपाई नि?
सिद्धार्थ बैंक, तपाईको समृद्धिको सहयात्री।
वर्षमा दिनको चाड दशैं तिहार, पशुपति पेन सबैलाई उपहार, सबको मन पुरुङ्गै रङ्गी चङ्गी घर, पशुपति पेन्सले गाउँ शहर।
पशुपति पेन्स रङ बिनाको उत्सव कहाँ उत्सव हुन्छ र? त्यसैले पशुपति पेन्सले ल्याएको छ सबैका लागि घर रङ्ग्याउन महापर्वको रङ्गोत्सव। भाग्यशाली विजेताहरूले जित्न सक्नेछन् आकर्षक उपहारहरू, 42 इन्चको स्मार्ट टिभी 4 जनालाई, वासिङ मसिन 4 जनालाई, 220 लिटरको फ्रिज 4 जनालाई, स्मार्टफोन 8 जनालाई, आधा तोला सुन 8 जनालाई, 10 तोला चाँदी 16 जनालाई र बम्पर उपहारमा रोयल इनफिल्ड बाइक 1 जनालाई। अब रङ्गाउने होइन त?
के गर्न लाग्नु भएको दाइ?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञा पत्र लिनु भएको छ त?
अह, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञा पत्र समयमै लिएर त्यस्तो अनुज्ञा पत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञा पत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज बाँके।
साँझ पनि डाक्टर, बिहान पनि डाक्टर, दिउँसो पनि डाक्टर, राति पनि डाक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063, खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे।
साथै विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त नेपाली जनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सार एफएम डट ओआरजीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन।
विवादका बीच बर्दियामा 8 स्थानीय तह निर्माणका लागि दलीय सहमति जुटेको छ। सूर्यपटुवा गाविसलाई बबै नगरपालिकामा गाभ्ने वा सानोश्री ताराताल नगरपालिकामा गाभ्ने भन्ने विषयमा दलहरूबीच सहमति जुट्न सकेन। त्यसको जिम्मा प्राविधिक सहयोग समितिलाई छाडिएको छ। यसै सन्दर्भमा थप कुराकानी गर्दै बर्दिया क्षेत्र नम्बर दुईका कङ्ग्रेस सांसद सञ्जय गौतम।
आठवटा क्लस्टरहरू बनाउने कुरामा राजनीतिक दलहरूको बिचमा धेरै पहिला नै सहमति भइसकेको हो, त्यसलाई पूर्णता दिने क्रममा हामी कहाँ अलिकति समस्याहरू दुईटा गाउँ विकास समिति, कैली चन्दनपुर गाउँ विकास समिति र सूर्यपटुवा गाउँ विकास समितिमा अलिकति देखिएको थियो।
भनेको दलीय विभक्ति भयो,
दलीय विभक्ति भयो र त्यसको जनताको भावना, तलबाट छलफलबाट आएको सुझाव र दलहरूको दृष्टिकोणलाई हेरेर प्राविधिक समितिले नै यसमा अन्तिम निर्णय लिनलाई सुझाव दियौँ। अब त्यो निर्णय चाहिँ प्राविधिक समितिले नै लिन्छ।
खास कहाँनिर कुरा नमिलेको?
कुरा नमिलेको के थियो भने सूर्यपटुवा गाउँ विकास समितिलाई बबई नगरपालिकामा लिएर जानुपर्छ भन्ने केही दलहरूको विचार आयो, त्यसमा नेपाली काङ्ग्रेस सहमत हुन सकेन। हामीले सूर्यपटुवा गाउँ विकास समितिलाई फोड्न पनि हुँदैन, त्यसलाई एक दिशामै राख्नुपर्छ। त्यसमा दुईटा वार्ड बनाएर बिचबाट ओरै नदीको दाहिने र बायाँ दुईटा भागमा विभक्त गर्न पनि हुँदैन। परम्परागत रूपले ढङ्गले नै सूर्यपटुवामा एउटा एक ठाउँमा बस्ने मनोविज्ञान छ, त्यसलाई पनि सम्मान गर्नुपर्छ र सूर्यपटुवा गाउँ विकास समितिलाई सानो श्री ताराताल नगरपालिका अन्तर्गत अहिले प्रस्तावित मधुबन नगरपालिकामा नै लिएर आउनुपर्छ। सूर्यपटुवा, ढोडरी, सानो श्री र ताराताल मिलाएर एउटा क्लस्टर बनाउनुपर्छ।
त्यो त कङ्ग्रेसको दृष्टिकोण भयो, तर सूर्यपटुवाका आधा जनसङ्ख्या चाहिँ बबई नगरपालिकामा जान तयार भनेर कुरा आयो,
त्यस्तो लाग्दैन। अधिकतम राजनीतिक दलहरूको सहमति तल सानो श्री ताराताल नगरपालिकामा नै आउनुपर्छ, प्रस्तावित मधुबन नगरपालिकामा नै आउनुपर्छ भन्ने छ जस्तो हामीलाई लाग्यो।
तर सूर्यपटुवाका त स्थानीय वासीहरूले प्राविधिक सहयोग समितिमा गएर ध्यान आकर्षण नै गराइसकेका छन्, हामी बबई नगरपालिकामै गाभिनुपर्छ भनेर होइन,
सबै सबै ठाउँमा हुन्छ भन्ने कुरा होइन। यसमा अधिकतम सहमति खोज्ने हो, हामीलाई अधिकतम सहमति खोज्ने क्रममा हामीलाई त्यस्तो लागेन, नेपाली काङ्ग्रेसलाई त्यस्तो लागेन।
तर राजनीतिक फाइदा पनि जोडिया हो कि क्या होइन त गौतमजी?
कतै राजनीतिक फाइदाको विषयमा हामी कुनै पनि दलले यसमा कुरा गरेका छैनौँ, यसमा मेरो अरू दलहरूसँग पनि त्यो आग्रह पूर्वाग्रह छैन।
होइन भने बबई नगरपालिका कायम भइसकेकोलाई फेरि गाउँपालिकामा झार्नु कति न्यायचित हुन्छ?
बबई नगरपालिकाको मात्रै कुरा गर्दाखेरि तपाईँको कुराले पूर्णता प्राप्त गर्दैन, सँगसँगै सानो श्री तालताल नगरपालिकाको भविष्य पनि हामीले ख्याल गर्नुपर्छ। दुईटैलाई समृद्धि दिनलाई र दुईटैलाई समानुपातिक र समुचित ढङ्गले अगाडि बढाउनका लागि यो बाटो नै उपयुक्त हुन्छ कालान्तरमा भन्ने हामीलाई लाग्यो।
त्यसो भए प्राविधिक सहयोग समितिले जे निर्णय गर्छ त्यसलाई चाहिँ बर्दियाका सबै राजनैतिक दलहरूले स्वीकार्छन्?
हामीहरू सबै राजनीतिक दलहरूले, नेपाली काङ्ग्रेस, नेकपा, माओवादी, एमाले लगायत सम्पूर्ण राजनीतिक दलहरूले जनताबाट आएका प्रस्तावहरू, हाम्रो राजनीतिक दलले राखेका विचारहरू, हाम्रा दृष्टिकोणहरूलाई मध्यनजर गरेर प्राविधिक समिति नै एउटा टुङ्गोमा पुगोस् भनेर हामीले प्राविधिक समितिलाई जिम्मा लगायौँ।
नेपाली कङ्ग्रेस र माओवादी केन्द्रकै एकलौटी निर्णय भयो भन्ने किसिमको गुनासो आयो नि, के हो कुरा?
होइन, त्यो गलत कुरा हो।
समस्या भनेको बबई नगरपालिका र सानो श्री ताराताल नगरपालिकाकै कुरा भयो,
नगरपालिका र बबई नगरपालिकाको समस्या नै होइन। समस्या केवल सूर्यपटुवालाई कता लिएर जाँदाखेरि हाम्रो जिल्लाको भविष्य, त्यो नगरपालिका अथवा गाउँपालिकाहरूको भविष्य, तिनीहरूको सामर्थ्य, तिनीहरूको विकास, तिनीहरूको भोलिको सम्भावनाहरू कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर एउटा नेताका हैसियतले, युवा राजनीतिक दलका हैसियतले हाम्रो आफ्नो आफ्नो खालको दृष्टिकोण रह्यो, त्यसमा हामीहरू एक हुन सकेनौँ। त्यसकारण प्राविधिक समितिलाई जिम्मा लगाउनु नै हामीलाई श्रेयकर लाग्यो, हामीले त्यो जिम्मा लगायौँ।
बर्दिया क्षेत्र नम्बर दुईका काङ्ग्रेस सांसद सञ्जय गौतम। नेपाल मुस्लिम सङ्घ बाँकेका जिल्ला, क्षेत्र, नगर र गाउँ इकाइका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाली काङ्ग्रेस बाँकेले स्वागत तथा बधाई ज्ञापन गरेको छ। गत हप्ता भएको सङ्घको प्रथम जिल्ला अधिवेशनले याकुब अन्सारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो। सोमबार नेपाली काङ्ग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीलाई मजबुत बनाउन सबैमा भावनात्मक सम्बन्ध सुदृढ हुनु आवश्यक रहेको वक्ताहरूको भनाइ छ। आजको अवध पोस्टमा खबर छ।
पश्चिम डायरीमा अङ्गीकृत नागरिकताको बहस।
अङ्कित नागरिकता लिएको 10 वर्षपछि राष्ट्र प्रमुख ठुलो ठाउँमा नदिनुपर्ने जहाँसम्म
अङ्कित नागरिकताको लागि मधेसी मोर्चाहरूसँग मिलेर जुन कुरा राखेका छन् भन्ने सुनियो, यो सरासर गलत हो।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
चाडबाड आउँछन् जान्छन्, फेरि आउँछन् जान्छन्, हजुरले मैले भनेको कहिले मान्नु भएन।
थाहा छ तिम्रो कुरा, त्यही साडी सुटको कुरा त गर्न खोजे होला, मैले ल्याएको छैन र?
ल्याउनु त ल्याउनु भएको छ, तर नव दुर्गा इन्टरप्राइजबाट ल्याइदिनु भएको छैन।
हजुर, हाम्रो यहाँ सुटिङ सटिङ साडी सुट ड्रेस मटेरियलको थोक तथा फुटकरमा बिक्री गरिन्छ। सम्पर्क नवदुर्गा इन्टरप्राइजेस, न्यू रोड, नेपालगञ्ज बाँके। सम्पर्क नम्बर 081-525-561 98-584-244।
आऊ न दिदी, त्यो मान्छेलाई आज पनि ठग्नु भएछ, अब त जति फकाए नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो। सुन त, लौ यो सामान राख।
वाउ, कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ, एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो, लिइहाले, अर्को चोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक, न्यू रोड, नेपालगञ्ज। महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम। सम्पर्क नम्बर 98-86-53-999।
मुटु रोगीका लागि सुवर्ण अवसर। काठमाडौँ गङ्गालाल हृदय रोग प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विनय कुमार रौनियारद्वारा मुटु रोगी तथा उच्च रक्तचापका बिरामीहरूका लागि
यही कार्तिक 27 गते
चेक जाँच गरिने हुँदा मौकाको फाइदा उठाउन हुन जानकारी गराइन्छ। स्थान जे शर्मा मेडिकल स्टोर, धम्बोजी, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-527-327 र 98-85-30-684।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। संविधान संशोधनको तयारी भइरहँदा अङ्गीकृत नागरिकको राजनीतिक हैसियत विवाद सत्रमा आएको छ। असन्तुष्ट पक्षका माग सम्बोधन गर्न तयार पारिएको भनिएको संविधान संशोधन मस्यौदामा अङ्गीकृत नागरिकता लिएका व्यक्ति पनि त्यसको 10 वर्षपछि राज्यका जुनसुकै उच्च पदमा बहाल हुन सक्ने गरी खुकुलो व्यवस्था राखिएको भन्दै त्यसको पक्ष र विपक्षमा बहस चर्किएको छ। यस सम्बन्धमा सर्वसाधारणको प्रतिक्रिया सहितको नागरिक आवाज।
मेरो नाम नारायण वर्मा। अङ्कित नागरिकता लिएको 10 वर्षपछि चलो राष्ट्र प्रमुख या अरू पनि ठुलो ठाउँमा नदिनुपर्ने जहाँसम्म यहीहरू पनि त छन् पछाडि। अङ्कित नागरिकता लिएर इन्डियाका मान्छेहरू प्राथमिकता दिएपछि अलिकति भएन, यहीँको रही खानेले वंश नागरिकता नागरिकहरूलाई उनलाई प्राथमिकता दिनुपर्ने।
श्यामदेवबाट सरासर गलत हो। अहिलेका यी नेपालका प्रमुख राजनीतिक दलहरू, खास गरी प्रतिपक्षी दल सहित सत्तापक्ष दलहरूले यो अङ्गीकृत नागरिकताको लागि मधेसी मोर्चाहरूसँग मिलेर जुन कुरा राखेका छन् भन्ने सुनियो, यो सरासर गलत हो।
मेरो नाम सुगन्धा मल्ल। यो आफ्नो स्वदेशको मान्छेले हुन पाएर अनि इन्डियाको मान्छे त्यो प्रधानमन्त्री हुन पाउने, नागरिकता पाउनुपर्ने भन्ने ठिक होइन भन्ने लाग्छ मलाई त, किनकि यहीँको मान्छेले पाउनुपर्ने।
मेरो नाम सुरेश थापा। अहिलेको यो सरकार र जुन पार्टी सरकारमा रहेका पार्टीहरू छन् उहाँहरूले यो प्रस्ताव अगाडि सारेको एकदमै नाजायज छ, जसले गर्दाखेरि भोलि गएर देशलाई धेरै अप्ठ्यारोमा पार्ला भन्ने लाग्छ। किनभने अब 10 वर्षपछि यहाँका रैथानेहरू या यहाँका नागरिकहरू, वंशजका नागरिकहरूले स्थान पाउलान् भन्ने छैन, किनभने भोलि गएर 10 वर्षपछि दक्षिणतिरका व्यक्तिहरूले गएर प्रमुख हुन पाउने जस्तो देखिन्छ कि।
मेरो नाम गगनबहादुर खड्का। विस्तारवादको सङ्केत हो यो, यस्तो हुनु हुँदैन। जस्तो फिजीमा इन्डियन मूलको मान्छे महेन्द्र भन्ने मान्छे त्यहाँको प्रधानमन्त्री भएको थियो उदाहरणको रूपमा, त्यस्तै यहाँ यिनीहरूले इन्डियाले नेपाललाई बिस्तार चाहिँ च्याप्ने हिसाबको हिसाब किताब हो यो।
बझाङमा करिब 4 महिना अवधिमा 3 स्थानीय विकास अधिकारी परिवर्तन भएका छन्। जिल्लाको समग्र विकास निर्माण जिम्मेवार कार्यालय जीविस प्रमुखको छिटो छिटो सरुवा हुँदा यहाँको विकास निर्माण योजना अलपत्र पर्ने गरेको सम्बन्धित कर्मचारीले बताएका छन्। तत्कालीन परराष्ट्र मन्त्री कमल थापा बझाङ आउँदा चित्तबुद्ध स्वागत नगरेको न्यूमा मन्त्रीकै आदेशमा त्यसवखत त्यहाँ दरबन्दी भएका स्थानीय विकास अधिकारी आत्माराम सत्याललाई काजमा स्थानीय विकास मन्त्रालयमा सरुवा गरियो। आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी हुँदा गरिएको सरुवाले धेरै काम प्रभावित बनेको जीविस लेखा अधिकृत शेरबहादुर विष्टले बताउनुभयो। उहाँको ठाउँमा गोरखा जिल्ला दरबन्दी भएर मन्त्रालयमा जगेडा रहेका प्रेमराज गिरीलाई काजमा बझाङ पठाइयो। उहाँ पनि नारायण काजी श्रेष्ठ मन्त्री भएको बेला गोरखामा स्वागत नगरेको न्यूमा मन्त्रालयमा तानिनु भएको थियो। असार 16 गते जीविस बझाङमा हाजिर भएका गिरीलाई 3 महिना नपुग्दै म्याग्दीको एलडिओमा असोज 21 गते काजमा सरुवा गरियो। उहाँको ठाउँमा स्थानीय विकास मन्त्रालयको पञ्जीकरण विभागमा काम गरिरहेका प्रमोद सिमखडालाई मन्त्रालयले खटाए पनि हाजिर भइसक्नु भएको छैन। यसरी चार महिना अवधिमा तीन एलडिओ परिवर्तनले यसको असर विकास निर्माणमा पर्ने हाल निमित्त स्थानीय विकास अधिकारी योजना अधिकृत सूर्यप्रसाद गौतमको भनाइ छ। जीविसा प्रमुखको छिटो छिटो सरुवा हुँदा बझाङका विकास निर्माण कार्य अलपत्र परेका छन्। आजको कान्तिपुर दैनिकमा वसन्त प्रताप सिंहले खबर लेख्नु भएको छ।
जिल्ला कृषि विकास कार्यालय मुगुले किसानका लागि उन्नत जातको गहुँको बिउ वितरण गरेको छ। कार्यालयले डब्लुके 1204 र धौलागिरी जातको गहुँ बिउ किसानलाई 50% अनुदानमा दिएको हो। डब्लुके 1204 जातको गहुँको बिउ प्रति केजी 35 रुपियाँ र धौलागिरी जातको प्रति केजी 32.5 रुपियाँमा किसानलाई बिक्री गरेको कार्यालयले जनाएको छ।
बाँकेको गनापुर दुई भाटनपूर्वामा गठित टोल पढाइ समूहले सोमबार शैक्षिक सचेतना र्याली निकालेको छ। सबै बालबालिकालाई विद्यालय र मदरसामा पठाउन तथा पढाइ सिप बढाउने उद्देश्यले र्याली निकालिएको हो। स्थानीय मदरसा दारुल उलम गुलसनी इस्ताकियाबाट निकालिएको र्याली गाउँको परिक्रमा गरी पुनः मदरसामा पुगेर समापन भएको थियो।
पश्चिम डायरीमा अब नागरिक मत। नेपालगञ्जमा हरियाली हराउँदै गएको छ। फोरलेन सडक र भित्री सडक तथा नाला बनाउने क्रममा केही भएका रुखहरू काटिएपछि मुख्य बजार क्षेत्र उजाड जस्तै छ। सडक बनाउने क्रममा सयौं रुखहरू काटिए पनि त्यसको भरपाईका लागि ठोस र प्रभावकारी कदम चालिएको छैन। नेपालगञ्जलाई हरियाली र हराभरायुक्त बनाउन के गर्नु पर्ला? आजको नागरिक मतमा नेपालगञ्ज धम्बोजीका मानबहादुर राणाको विचार।
अब हरियाली बनाउनलाई के गर्नु पर्यो? अब यहाँको चाहिँ फोहोरहरू सबभन्दा पहिला त्यसको व्यवस्थापन गर्नु पर्यो, कसले गर्ने हो, कसको माध्यमबाट हुने हो, होइन? त्यसपछि आएर तपाईँको चाहिने के अरे यिनी गाडी घोडाहरू हेर्नुहोस् कस्तो छन्, यिनलाई व्यवस्थापन गर्न सक्नु पर्यो। त्यसपछि आएर वृक्षारोपण, अब चाहिँ पेड पौधाहरू लगाउने, यतिकै खाली गइरहेको छ। यही जुन यो बिचको बाटो खाली गइरहेको छ नेपालगञ्जको, इन्डियामा अरू देशमा गएर हेर्नुहोस् त कति हरियाली हुन्छ। भोलि यसैमा मात्रै पनि वृक्षारोपण गरेर हामीले अगाडि बढ्यौँ भनेपछि यहीँबाट सुरु हुन्छ। वृक्षारोपण रूपमा मात्र हुँदैन, त्यसमा सम्बन्धित हेरिदिने मान्छे हुनु पर्यो, सबै संरक्षण गर्न सक्नु पर्यो त्यसलाई, होइन? त्यसको लागि बाटो हिँड्ने मान्छेहरूदेखि लिएर सबैको चाहिँ त्यसमा उसमा योगदान हुनु पर्यो क्या। जसरी एउटा बच्चा पाएर त्यसलाई हुर्काउनलाई कति मेहनत गरिन्छ नि, त्यसको हात खुट्टा लगाउनलाई, हो त्यसरी नै वृक्षारोपण रोपिसकेपछि त्यसलाई पनि एउटा बच्चा सम्झेर त्यसको रेखदेख गर्ने जिम्मेवारी पाएका मान्छेहरू, जिम्मेवारी नभएका मान्छेहरूले पनि त्यसलाई हेरविचार गर्नु पर्यो। त्यसपछि नै तपाईँको चाहिँ हरियाली आउने हो। सबैभन्दा पहिला त तपाईँहरूले के गर्नु पर्यो भने मान्छेको सोच बदल्ने केही प्रक्रियाहरू ल्याउनु पर्यो। सडक नाटकहरू हुन्छन्, गाउँघरमा चेतनाहरूका मूलक कार्यक्रमहरू गर्नु पर्यो, गएर मान्छेहरूको दिमागमा यो कुराहरू हालिदिनु पर्यो कि हो यसले हामीलाई यति फाइदा गर्छ, एउटा रुख रोप्दाखेरि कति फाइदा हुन्छ भने भोलि 10 रुख रोप्यौँ भने कति फाइदा होला, यस्ता कुराहरू चेतना चाहिँ समाजमा पढे लेखेका मान्छेहरूमा पनि लापरवाहीको उसले गर्दा यस्ता चेतनाहरू हुँदैनन् कि, त्यसलाई झकझक्याइराख्नुपर्ने हुन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बर्दियामा डेङ्गु जाँच्ने उपकरणको अभाव, सुर्खेतमा पनि डेङ्गु देखियो, 8 बिरामीको उपचार चल्दै।
नेपालगञ्जमा खुल्ला दिशामुक्त अभियान सुस्तायो, भेरी बबे डाइभर्सन आयोजनाको सुरुङ बचाट कार्य पूरा।
रोल्पाको थवाङलाई मगरात प्रदेशको राजधानी माग, असन्तुष्ट मधेस केन्द्रित दल स्थानीय इकाई निर्माणमा सक्रिय।
र धम्बजी उच्चमा नेपालगञ्जको जग्गा अतिक्रमणको चपेटामा।
पश्चिम डायरी krishnasarfm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै निशु र म प्रिया बिदा हुन्छौ। आज कार्तिक 23 गते मङ्गलबार र नोभेम्बर 8 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।